आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
येशु ख्रीष्टको उच्च र सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो जय मसीह अनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको यो वचन अध्ययनलाई आरम्भ गरौं। अति नै दयालु अनि महान परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं किनकि तपाईँको अनुग्रहको कारण आज हामी यो बिहानी पखलाई देख्न सकेका छौं। प्यारो प्रभुजी, तपाईँको भलाइको निम्ति धन्यवाद छ। तपाईँले आफ्नो वचनद्वारा हामीलाई धेरै धेरै आशिष गर्नुभएको छ, धन्यवाद छ। प्रभुजी, प्रार्थना छ कि आउने दिनहरूमा पनि यसरी नै हामीलाई आशिष दिनुहुनेछ। हाम्रो वचन अध्ययनमा, हाम्रो आत्मिक जीवनमा, हाम्रो परिवारमा, हाम्रो पेसामा अनि हरेक अन्य कुराहरूमा पनि प्रभु, किनकि प्रभु तपाईँ मात्र हाम्रो सहारा हुनुहुन्छ, तपाईँ मात्र हाम्रो सहायता हुनुहुन्छ जसमा हामी भर पर्न सक्छौ, आश्रित हुन सक्छौ। प्रभु, हामी प्रार्थना गर्छौ विशेष गरेर ती श्रोताहरूको निम्ति जो दुःखमा छन्, निराशमा छन्, आँसुमा छन्, कठिनाईमा छन्, तिनीहरूमाथि दया गर्नुहोस् प्रभु। मलाई थाहा छैन आज तिनीहरूको स्थिति कस्तो होला, तिनीहरूको हृदयमा के गुजरिरहेको होला। प्रभुजी, तपाईँ जान्नुहुन्छ अनि तपाईँ अति नै प्यारो, दयालु, कृपालु प्रभु हुनुहुन्छ। प्रभुजी, उनीहरूमाथि अनुग्रह गर्नुहोस्। यो वचन अध्ययनलाई पनि तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 107 109 अध्यायसम्मबाट देख्न गइरहेका छौं। मित्र, भजन 107 अध्यायले भजनहरूको पुस्तकको व्यवस्था खण्डको आरम्भ गर्छ। त सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 107। जुनको विषय हो परमेश्वर भला हुनुहुन्छ। यो भजन अति नै धेरै गरी अभुजय गरिएको छ। अरू त के अति नै उक्तम टिप्पणीकार म्याथ्यू हेनरी, जससँग यो भजनको बारेमा भन्ने धेरै कुरा थियो, तर यसको खास कुरा चुकाए, किनभने उसले यसको अगमबाडिक पक्षको देखेनन्। म विश्वास गर्दछु कि अहिलेसम्म तपाईले यी भजनहरूमा गहिरो अर्थ देखिरहनु भएको छ जब तिनीहरूलाई तिनीहरूका उचित प्रसंगमा राखिन्छन्। यो पथभ्रष्ट यहुदीका गीत हो जब उनी प्रतिज्ञाको मुलुकमा पुनः प्रवेश गर्दछन्। साथै यो भजनसँग आज हाम्रो दिनमा हाम्रो निम्ति विशेष अर्थ छ र युगौं युगौंदेखि परमेश्वरका जनहरूका हृदयहरूलाई आशिष दिएका छन्। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वरको ईश्वरीय कृपा। उहाँले यात्रीहरू, तीर्थयात्रीहरू, मुसाफिरहरूलाई बाटो देखाउनुहुन्छ। भजन संग्रह 107 एक र दुई पदमा भनिएको छ, भजन संग्रह 107 एक र दुई पदमा, परमप्रभु धन्यवाद चढ़ाऊ, परमप्रभुमा धन्यवाद चढ़ाऊ, किनभने उहाँ भलो हुनुहुन्छ, किनभने उहाँको करूणा सदाको निम्ति रहिरहन्छ। परमप्रभुको छुटकारा गराउनु भएकाहरूले यसै भनुन्, ज जसलाई उहाँले विरोधीको हातबाट मोल तिरेर छुटाउनु भएको छ। मित्र, हामीले यो धेरै भन्न आवश्यक छ, परमप्रभुले छुटकारा गराउनु भएकाहरूले यसै भनुन्, यता उता वरपर गएर उहाँको निम्ति गुनासो र आलोचना नगर्नुहोस्। यदि तपाईँ विश्वासी हुनुहुन्छ भने अरूलाई भन्नुहोस् कि उहाँ कति भला असल हुनुहुन्छ। उहाँ असल हुनुहुन्छ, तर आज उहाँसँग संसारमा असल नाम छैन। परमेश्वरको प्रतिष्ठा आदर खराब छ, अनि प्रतिष्ठा नै मानिसले तपाईँको बारेमा सोच्दछन्। अधिकांश उहाँका पक्षमा छैनन्, तर त्यहाँ खालि केही कम मानिसहरू छन् जो उहाँको साक्षी गवाहीमा उभ्दछन्, खड़ा हुन्छन् र अरूलाई उहाँको पक्षमा भएर असल वचन दिन्छन्, भन्छन्। यदि तपाईलाई यसको सन्देह लाग्छ भने वरिपरि हेर्नुहोस्, संसारतिर हेर्नुहोस्, अन्य जाति धर्महरूको विचार गर्नुहोस्। परमेश्वरको सम्बन्धमा तिनीहरूको धारणा अति नै डरवाना भयानक छ। उहाँलाई नष्ट गर्ने देवको बारेमा चित्रित गरिएको छ, बचाउन होइन। त्यस्तो देव जस कहाँ नजिक जान पहुँच गर्न अति नै कठिन छ, र त्यो परमेश्वर जसले आफ्ना सृष्टिहरूमाथि कति पनि व्यक्तिगत रुचि लिँदैन, न उसले तिनीहरूलाई प्रेम गर्नुहुन्छ। धेरै मानिसहरू सोच्दछन् कि उहाँ एक प्रकारको पुलिस हो जो केही गल्ती गराईमा पकड्नलाई कुनामा पर्खिरहेको छ। यो नै धेरै मानिसहरूको सोचाइ हो परमेश्वरको सम्बन्धमा। मित्र, यदि त्यहाँ कोही छ जो परमेश्वर असल हुनुहुन्छ भन्ने छन् भने त्यो उहाँले छुटकारा गराउनु भएका जनहरू हुन्, उहाँले उद्धार गर्नुभएका जनहरू हुन्, अनि त्यो तपाईँ र म हौ। परमेश्वर असल भला हुनुहुन्छ, यो सत्य हो। अनि तीन पदमा भनिएको छ, र तिनीहरूलाई देश देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट भेला गर्नुभएको छ। परमप्रभु पूर्व पश्चिम उत्तर दक्षिणबाट मानिसहरूलाई भेला गरिरहनु भएको छ। तिनीहरूको को हुन् भन्दा परमेश्वर इसरायलको बारेमा यहाँ बोलिरहनु भएको छ। चारदेखि सात पदमा भनिएको छ, तिनीहरू उजाड स्थानमा मरूभूमिको बाटो गरी अल्मलिएर हिँडेका थिए, बास बस्न तिनीहरूले कुनै सहर पाएनन्, भोका र प्यास भई तिनीहरूलाई भाउन छुटेको थियो। तब तिनीहरूले सकसमा परमप्रभुको पुकार गरे र उहाँले तिनीहरूलाई संकष्टबाट छुटाउनु भयो, तिनीहरू बास बस्ने कुनै शहरमा पुगुन् भनेर उहाँले तिनीहरूलाई सिधा बाटोतिर डोर्याउनु भयो। मित्र, आगे सातमा भनिएको छ, तिनीहरू बास बस्ने कुनै शहरमा पुगुन् भनेर उहाँले तिनीहरूलाई सिधा बाटोतिर डोर्याउनुभयो। यो कुरामा याद राखौं कि भजन 107 भजनहरूको व्यवस्था खण्डको आरम्भ गर्छ, जुन मूसाद्वारा लेखेको पञ्चशास्त्रको अन्तिम पुस्तक हो। यो खण्ड परमेश्वरको वचनको स्तुति प्रशंसा र सिद्धतासँग व्यवहार गर्दछ। व्यवस्था 28 अध्याय 64 र 65 पदमा परमेश्वरले पहिले नै इसरायलीहरूलाई भन्नुभयो कि तिनीहरूको पापको कारण तिनीहरू छरपष्ट छरिनेछन्। पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिहरूका बीचमा परमप्रभुले तिमीहरूलाई तितर बितर पार्नुहुनेछ। त्यहाँ तिमीहरूले तिमीहरूका पुर्खाहरूले नजानेका काठ र ढुङ्गाका अन्य देवताहरूको पूजा गर्नेछौ। ती जातिहरूको बीचमा तिमीहरूले चयन पाउने छैनौ। औ आफ्नो भन्ने तिमीहरूको जग्गा नै हुँदैन। परमप्रभुले तिमीहरूलाई बेचैनी, असहायपन र निराशाले भरिदिनुहुनेछ। यो नै शताब्दी शताब्दीदेखि युगौं युगौंदेखि यहुदीहरूको तस्वीर भएको छ। जब तिनीहरूले परमेश्वरको आज्ञा उल्लंघन गरे र आफ्ना मुलुकबाट बाहिर थिए, तर परमेश्वरले तिनीहरूलाई एकपल्ट भेला गराउनुहुनेछ र तिनीहरूलाई त्यस मुलुकमा पुनः ल्याउनु भएर आफ्नो प्रतिज्ञाको पूरा गर्नुहुनेछ। यो उहाँका आफ्ना मानिसहरूको जीवनमा ईश्वरीय कृपाको अद्भुत तस्वीर हो। यसले मेरो सम्बन्धमा पनि मेरो विषयमा पनि बताउँछ। परमेश्वरले यो विश्वको उजाड स्थान मरुस्थलमा आउनु भएर मलाई उद्धार गर्नुभयो। उहाँले तपाईँको निम्ति त्यही नै गर्नुहुनेछ। यदि उहाँले त्यसो पहिले नै गर्नु भएको छैन भने यो उहाँका प्राचीन मानिसका जीवनहरूमा परमेश्वरको ईश्वरीय कृपाको महिमित तस्वीर हो। परमेश्वर इसरायल राष्ट्रसँग व्यवहार गर्ने कामको अन्त गर्नुभएको छैन। तिनीहरूको निम्ति उहाँको महान उद्देश्य छ, योजना छ भविष्यमा, अनि यो कुरा तपाईँ र मेरो निम्ति सत्य छ। यो खण्डसँग हाम्रो निम्ति सन्देश छ। त्यसपछि हामी देख्नेछौ परमेश्वरको क्षमा, उहाँले कैदीहरूलाई छुटकारा दिनुहुन्छ। यो स्तुति प्रशंसाको अर्को कोरसको उल्लेखसँग आरम्भ हुन्छ। आठ पदमा भनिएको छ, मानिसहरूले परमप्रभुको करूणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्। जब हामी यो भजनमा भएर जान्छौं, हामी यो कुराको थाहा पाउनेछौ कि परमेश्वरले कैदीहरूलाई छुटकारा दिनुहुन्छ र हामी मानिसको कैदमा तस्वीरको देख्छौं। यसले कष्टको समय यानी आइरहेको महाक्लेश अवधिमा इसरायलको वर्णन गर्दछ। यदि मानिस त्यस समयमा कैदमा हुन्छ भने परमेश्वरले उसलाई छुटकारा दिनुहुनेछ र त्यस मुलुकमा फर्काएर ल्याउनुहुनेछ। दोस्रो विश्वयुद्धको अवधिमा जर्मनीको कैदमा हजारौं यहुदी मानिसहरूको बारेमा सोचौं र तिनीहरू सबैजना बाहिर मुक्त भएर आएनन्। सायद त्यसबेला कतिजनाले यो भजनको विचार गरे सोचे। दशपदमा भनिएको छ, जो जो अन्धकार र घोर अन्धकारमा दुःख र संगलाले बाँधिएका भएर बसेका छन्। यो कैदीहरूको असहायपन स्थितिको वर्णन हो। अनि आगे पद 14-16 सोह्रमा भनिएको छ, उहाँले तिनीहरूलाई अन्धकार र घोर अन्धकारबाट पार गर्नुभयो र उहाँले तिनीहरूका बन्धनलाई टुक्रा टुक्रा पारिदिनुभयो। मानिसहरूले परमप्रभुको करूणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्, किनभने उहाँले पितलको मूल ढोकाहरू भाँचिदिनुभयो र फलामे गजबारहरू काटेर टुक्रा टुक्रा पारिदिनु भएको छ। मित्र, यो कुरामा याद गरौं कि कसरी प्रभुले सिमोन पत्रुसलाई कैदबाट बाहिर निकाली ल्याउनुभयो र कसरी उहाँले रातमा कैदमा हुँदा पावल र सिलासलाई छुटकारा दिनुभएथ्यो। उही समयमा उहाँले हामीलाई पापको कैद खानाबाट छुटकारा दिनुभएको छ। परमेश्वरले हामीलाई क्षमा दिनुभएको छ। परमेश्वरसँग मित्र हरेकको निम्ति क्षमा छ। कसैले भन्ला, यदि त्यहाँ क्षमा भए किन मलाई क्षमा दिएन, अरू त के आज पनि कैदमा क्षमा माफको ग्रहण गर्नै पर्छ। मैले एकजना कैदीको बारेमा सुनेको थिएँ जसलाई कैदबाट अदालतले क्षमा माफ गरिदियो, तर उसले त्यसको ग्रहण गरेन। अनि कैद खानाका अधिकारीहरू दोधारमा अन्यलमा परे। अब त्यस्तो व्यक्तिसँग के गर्ने जसलाई कैदबाट मुक्तिको छुटकाराको क्षमा माप दिइएको छ, त्यो माप क्षमाको ग्रहण गर्न चाहदैन। अन्तिममा न्यायाधीश कहाँ विन्ती निवेदन गरियो र उसले भन्यो त्यो मानिस कैदमा रहनु पर्नेछ। मित्र, कुनै व्यक्तिले आफू स्वतन्त्र हुनभन्दा पहिले क्षमाको माफको ग्रहण गर्नु पर्दछ। परमप्रभुसँग तपाईँको निम्ति क्षमा माफ छ। प्रभु येशु ख्रिष्टमा हामीसँग पापको क्षमा र अपराधहरूको माफ छ, तर हामीले यसको ग्रहण गर्नुपर्छ। तपाईँले अहिलेसम्म आफ्नो क्षमाको ग्रहण गर्नुभएको छ? यो भजन परमेश्वरको कृपाको अद्भुत तस्विर हो। भविष्यमा धेरै इसरायलीहरू कैदमा पर्नेछन् र परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुभएर तिनीहरूको मुलुकमा ल्याउनुहुनेछ। त्यसपछि हामी देख्नेछौ परमेश्वरको सिद्धता, उहाँले समस्याहरूको समाप्त गर्नुहुनेछ। यो पनि उही स्तुति प्रशंसाको कोरससँग शुरू हुन्छ। 21 पदमा भनिएको छ, मानिसहरूले परमप्रभुको करूणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँको प्रशंसा गरून्। अनि मित्र, हामी पनि यो गरौं। अनि 22 पदमा भनिएको छ, औ तिनीहरूले धन्यवादको बलिदान चढाउन् र भजन गाउँदा उहाँका कार्यहरूको वर्णन गरून्। परमेश्वर तपाईं र मैले उहाँका धन्यवाद र स्तुति प्रशंसाको भेट लिएर आएको चाहनुहुन्छ जब हामी उहाँका जान्छौं। परिणामस्वरूप हेब्रू 13:10-15 पदमा भनिएको छ, हाम्रो एउटा वेदी छ जसबाट खानालाई मण्डपको सेवा गर्नेहरूलाई अधिकार छैन, किनकि प्रधान पुजारीले पाप बलिको रगत पवित्र स्थानमा ल्याएका जनावरहरूका शरीर छाउनी बाहिर लगेर जलाइन्छन्। यसैकारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउनलाई ढोका बाहिर शासना भोग्नुभयो। यसकारण हामी पनि उहाँको निम्ति निन्दा सहेर छाउनी बाहिरै उहाँ कहाँ जाउँ, किनकि हाम्रो यही रहिरहने सहर छैन, तर अब आउने चाहिँ हामी खोज्दछौ। तब उहाँद्वारा नै हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढ़ाऊ, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो। तपाईँले परमेश्वरलाई बलिदान दिन चर्चमा जान पर्खिरहनु पर्ने छैन। मतलब स्तुतिको बलिदान जुन हाम्रो ओठको फल हो, त्यो परमेश्वरलाई चढ़ाउन चर्चमै जान आवश्यक छैन या चर्चमा जान पर्खिरहनु पर्दैन। तपाईँ उहाँलाई के को लागि धन्यवाद दिन सक्नुहुन्छ? तपाईँ उहाँलाई सुरक्षाको निम्ति धन्यवाद दिन सक्नुहुन्छ, उहाँले यो वर्तमान घड़ीमा ल्याउनु भएको छ सुरक्षित रूपमा इत्यादिको निम्ति। आगे पद 23-24 भनिएको छ, ती मानिसहरू जो जहाजमा समुद्रमा जान्छन् र महासागरमा भएर व्यापार गर्छन्, तिनीहरूले परमप्रभुका कार्यहरू र गहिरो ठाउँमा उहाँको आश्चर्य कामहरू देख्छन्, किनभने उहाँले हुकुम दिनुहुन्छ र प्रचण्ड आँधी उठाउनुहुन्छ जसले त्यसका छालहरू उठाउँछन्। मित्र, भजनकारको समयमा जहाज चलाएर व्यापार गर्ने काम खतरनाक व्यापार थियो। जहाजमा चढ्ने मानिस यो कुरामा निश्चय थिएन कि उनी फेरि फर्केर सुरक्षित रूपमा आफ्नो घरमा आउँछन् या आउने छैनन्। आज हाम्रो दिनहरूमा हवाई जहाजमा वा पानी जहाजमा यात्रा गर्ने मानिस भन्दा धेरै परमेश्वरमा आफैलाई समर्पण गर्न तत्पर रहनु पर्थ्यो। ओह मित्र, यस्तो समयमा परमेश्वर कहाँ आफैलाई समर्पण गर्ने काम कति अद्भुत छ। त्यसपछि हामी देख्नेछौ परमेश्वरको शक्ति, उहाँ आफ्ना मानिसहरूमा प्रसन्न हुनुहुन्छ। 31 पदमा भनिएको छ, मानिसहरूले परमप्रभुको करूणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्चर्य कामहरूका निम्ति उहाँको प्रशंसा गरून्। मित्र, यो कोरस हो र हामी पनि यस कोरसमा सहभागी हुन सक्छौ, किनभने हामीलाई हाम्रा जीवनहरूमा आज परमेश्वरको शक्तिको आवश्यक छ। हामी मित्र, परमेश्वरको शक्ति नै मण्डलीलाई आज आवश्यक छ, अनि हरेक व्यक्ति विशेष विश्वासीहरूलाई त्यो शक्तिको आवश्यक छ। हामी शक्तिहीन हुनको एक कारण हो हामीले परमेश्वरलाई स्तुति प्रशंसा गरिरहेका छैनौं, जुन हामीले गर्नुपर्ने। 32 पदमा भनिएको छ, तिनीहरूले सभामा पनि उहाँकै शरण गरून् र बुढा प्रधानहरूका बैठकमा उहाँको प्रशंसा गरून्। मित्र, हामीले परमेश्वरको स्तुति प्रशंसा गर्न आवश्यक छ। शक्तिको पहिले स्तुति प्रशंसा जान्छ। यसले गाड़ीमा पेट्रोल हाल्छ र आगे बढ़न मदद गर्छ। अनि 43 पदमा भनिएको छ, जो बुद्धिमान छ त्यसले यी कुराहरूमा ध्यान दिनेछ र तिनीहरूले परमप्रभुको करूणाको विचार गर्नेछन्। एकजना सानी केटीले करूणाको परिभाषा दिएको कुरालाई पढेथे। तिनले भनिन्, यदि तिमीले आफ्नो आमालाई ब्रेड र बटर माग्छौ र तिनले त्यो तिमीलाई दिन्छन्, त्यो दयापन हो। तर तिमीले नमागिकन तिनले यसमा जाम लगाएर दिन्छन् भने त्यो करूणा हो। मेरो मित्र, परमेश्वरको करूणा हामी माथि प्रशस्त छ यदि हामी उहाँका हौं भने, मतलब विश्वासीहरू हौं भने। त्यसपछि भजन 108 अध्यायबाट देख्नेछौ। यसको मुख्य विषय हो इसरायलको स्तुति र अधिकार। यो दाउदको अर्को भजन हो र यो अद्भुत भजन हो। पहिले आधी चाहिँ भजन 57 उही एउटै जस्तै हो र अन्तिम चाहिँ भजन 60 जस्तै हो। यसकारण यो आलोचना मुनि आएको छ र टालटुलको यानि जोडजाटको भजन भन्दछन्, तर त्यो कति पनि सत्य होइन। यदि अर्को भजनको अंशहरू एकैसाथमा जोडिएर फिलाइए परमेश्वरसँग यसमा उद्देश्य छ। भजन संग्रह 108 को एक पदमा भनिएको छ, मेरो मन स्थिर छ हे मेरा परमेश्वर, म गाउनेछु, मेरो आत्माले नै म स्तुति गाउनेछु। यो इसरायलका बाँकी रहेका ईश्वरीय भक्त जन, रेमनेन्ट, उद्धार पाएका र छुटकारा दिएका जनहरू जसलाई आफ्नो मुलुकमा ल्याएको छ, परमप्रभुको स्तुति प्रशंसा गरिरहेका छन्। हामीले यो अघिल्लो भजनमा देख्यौं, परमेश्वरले इसरायलीहरूलाई तिनीहरूको मुलुकमा ल्याउन गइरहनु भएको छ। उहाँले पूरा संसारबाट जम्मा गर्न गइरहनु भएको छ। मित्र, जब तिनीहरू आफ्नो मुलुकमा फर्किआउनेछन्, तिनीहरूले परमेश्वरको स्तुति प्रशंसा गर्नेछन्। 7 पदमा भनिएको छ, परमेश्वरले आफ्नो पवित्रतामा भन्नुभएको छ, म प्रफुल्लित हुनेछु, सेकेमलाई म बाँड्नेछु र सुकोतको बेसीको म नाप गर्नेछु। म विश्वास गर्दछु कि इसरायल छुटकारा दिएका बाँकी रहेका भक्तजनहरूको वचनहरू हुन्। मित्र, तिनीहरूले आफैलाई आफ्नो अधिकारको प्राप्त गरेको र कुलहरू बीचमा जमीन विभाजनको देख्नेछन्। ओ, यो कस्तो हर्षको समय हुनेछ। त्यसपछि हामी देख्नेछौ भजन 109। यो मसीह सम्बन्धको भजन हो। यसले ख्रिष्टको दीनता र तिरस्कारको बताउँछ र यो अभिशाप युक्त भजन हो। यसलाई यहुदा इस्करियोतको तस्विर दिन्छ, किनभने सिमोन पत्रुसले यो भजन यहुदाको संकेतमा उद्धृत गरे। प्रेरित 1:20 पदमा भनिएको छ, किनभने भजनको पुस्तकमा यो लेखिएको छ, त्यसको वासस्थान उजाड होस् र त्यसभित्र बास गर्ने कोही नहोस् र त्यसको पदाधिकार अर्काले ल्याओस्। पदाधिकार चाहिँ रेखदेखको लागि कामको कर्तव्य थियो र सिमोन पत्रुसले यहुदाको स्थान लिन एकजना मानिसको चुनाव गरे। अनि मित्र, अहिले यो कुराको ध्यान दिनुहोस् कि कसरी यहुदा इस्करियोतको यसले वर्णन गर्छ। भजन संग्रह 109:6-9 भनिएको छ, तपाईले कुनै दुष्टलाई त्यसमाथि नियुक्त गर्नुहोस् र कुनै विरोधी त्यसको दाहिने तर्फ खड़ा होस्, त्यसको इन्साफ हुँदा त्यो दोषी ठहरियोस् र त्यसको प्रार्थना चाहिँ पापमा परिवर्तन होस्, अनि त्यसका दिन थोरै हुन् र त्यसको पद अर्काले लियोस्, त्यसका छोरा छोरीहरू टुहरा हुन् र त्यसकी स्वास्नी विधवा होस्। यसले संकेत गर्दछ कि यहुदा इस्करियोतीको यानी यहुदा इस्करियोत विवाहित थिए र उसका बाल बच्चा पनि थिए। अनि 10 पदमा भनिएको छ, त्यसका छोरा छोरीहरू डुलो भएर भिख माग्ने हुन् र आफ्नो उजाड ठाउँमा गएर आफ्ना खाने कुरा तिनीहरूले खोज्नु परोस्। मित्र, तपाईँ यो अभिशापयुक्त प्रार्थना भन्दा डरलाग्दो कुनै कुराको पत्ता लगाउन सक्नुहुन्न जुन यहुदाको निम्ति लागू थियो। जहाँसम्म मलाई थाहा छ कि कोही पनि यहुदा इस्करियोतीको पक्षमा भएर उसलाई बचाव गरिरहेका छैनन् र बचाव गर्न चाहदैनन्। सम्भवत केही समकालीन न्यायाधीशहरू र संस्थाहरूले यहुदालाई निर्दोष र येशूलाई दोषी घोषणा गर्ने थिए। परमेश्वरको वचन यस विषयमा अति नै स्पष्ट छ। यहुदा दोषी व्यक्ति थिए र उनी निन्दित गुमेका मानिस थिए। यो भजन पापैमा निन्दित हुने काम वा गुम हुने कामको भयानक स्थितिको बताउँछ। मित्र, निन्दित हुने काम गुम हुने काम अति नै भयानक कुरा हो। वास्तवमा प्रभु येशूले भन्नुभयो मती 26:24 मानिसको पुत्रता साँच्चै उसको विषयमा लेखे बमोजिम जान्छ तर धिकार त्यस मानिसलाई जसद्वारा मानिसको पुत्र पक्राउ पर्नेछ। त्यो मानिस त नजन्मेको भए त्यसको निम्ति असल हुने थियो। प्रभु येशूले यो अति नै स्पष्ट बनाउनु भयो कि गुम हुने निन्दित हुने कामको वा निन्दित हुने कामको स्थिति भयानक कुरो हो। योहन्ना 3:36 जहाँ उहाँले त्यो अद्भुत निमन्त्रण दिनुभयो उहाँले यसको अर्को पक्षको दिनुभयो। उहाँले अन्धकार र ज्योतिको तुलना गर्नु भएर भिन्नता देखाउनुभयो। यहाँ भन्नुहुन्छ जसले पुत्रमाथि विश्वास गर्छ त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्दैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। मलाई थाहा छैन कि तपाईँ कसरी त्यस पदलाई यो भन्दा कडा कठोर बनाउन सक्नुहुन्छ। परमेश्वरको वचनले भन्छ परमेश्वरको क्रोध त्यस मानिसमाथि पर्दछ जसले येशू ख्रीष्टलाई ग्रहण गरेका छैनन्, विश्वास गरेका छैनन्। तर येशू ख्रीष्टले हाम्रो निम्ति क्रुसमा परमेश्वरको क्रोधको सहनुभयो। उहाँले यो हाम्रो निम्ति गर्नुभयो अनि उद्धारको एउटै बाटो हो उहाँलाई विश्वास गर्नु। यदि हामी उहाँलाई विश्वास गर्दैनौ भने परमेश्वरको क्रोध हामी माथि आउँदछ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847536679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 9847536679, 9847536679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।